رسوله الكريم. ایک تو چھوٹا سا پہلے اعلان سن لیں. بہت سے لوگ میسج پہ پوچھتے ہیں فون پہ کہ اعتکاف کے جو اجتماعی ترتیب بنائی ہے اس میں مجھ سے پوچھ رہے ہیں کہ آپ بھی بیٹھ رہے ہیں کہ نہیں بیٹھ رہے. تو ان کو میں یہ جواب دیتا ہوں کہ میرا گھر مسجد کے اوپر ہے, سمجھو میں ہر وقت پورے سال بیٹھا ہی رہتا ہوں, ٹھیک ہے نا. ملا کی دوڑ گھر سے مسجد تک. تو میں وہ اعتکاف والے یہ سوچ رہے ہوں گے کہ پتہ نہیں یہ مولوی صاحب خود نظر بھی آئیں گے کہ نہیں آئیں گے. تو نظر آتا رہوں گا انشاءاللہ جو حضرات بھی اعتکاف بیٹھنے کا پروگرام ہے. وہ گھر سے نیچے آ گئے, نیچے سے گھر چلے گئے, بھی یہی ہے مشہور مقولہ ہے نا, ملا کی دوڑ کہاں تک مسجد تک. تو یہ اللہ کا بہت بڑا احسان ہے کہ مولوی صاحب کی دوڑ اللہ نے کہاں تک لگائی ہوئی ہے, مسجد, مسجد سے گھر. تو اوپر ایک گھر ہے. البتہ میں اعتکاف میں بیٹھوں یا نہیں بیٹھوں یہ ابھی فیصلہ نہیں کیا ہے, کیونکہ مجھے اعتکاف میں بیٹھنے کے لیے سارے بچوں کو بٹھانا پڑے گا, پوری فیملیاں بیٹھ جائیں گی, سمجھ رہے ہیں نا. یا تو وہ ان کو جو ہے کیسے بٹھاؤں پھر میں, کیونکہ سارے گھر کا اکیلا ذمہ دار میں ہی ہوں. تو یہ بڑا تھوڑا سا مسئلہ ہوتا ہے. کیا بات چل رہی تھی؟ آج ہم نے سورہ لقمان پڑھی ہے, سورہ سجدہ اور سورہ احزاب بھی شروع کی ہے. سورہ لقمان میں اللہ تعالیٰ نے حضرت لقمان علیہ الصلاۃ والسلام نے اپنے بیٹے کو جو نصیحتیں کی تھیں وہ نصیحتیں ذکر کی ہیں پورے ایک رکوع میں. یقیناً باپ جب اپنے بیٹے کو نصیحت کرتا ہے اور اس نصیحت کو اللہ قرآن میں ذکر کر دیں اور محمد صلی اللہ علیہ وسلم پر نازل کر دیں, پھر اسے قیامت تک پڑھا جاتا رہے, اس کا مطلب ہے کہ وہ نصیحتیں معمولی نصیحتیں نہیں ہیں. اور ان نصیحتوں میں کمال یہ بھی ہے کہ وہ صرف نصیحت نہیں ہے بلکہ ایک ذہن سازی کرتی ہیں, مزاج بناتی ہیں کہ گھر کا ماحول ایسا ہونا چاہیے, سمجھ رہے ہو. پتہ چلا کہ وہ صرف بیٹے کے لیے نہیں ہے, بیوی کے لیے بھی ہیں. ماحول گھر کا ایسا ہونا چاہیے, اور جب بیوی بچوں کے لیے ہیں تو پتہ یہ چلا کہ اپنے لیے بھی ہیں, خود ہی نہیں عمل کر رہا اور تھوپتا جا رہا ہے ان کے اوپر. تو اس سے گھر کا ماحول درست ہوتا ہے. یہ فیملی کے لیے جو نصیحتیں ہیں نا وہ ذکر کی ہیں. تو جتنے بھی خاندانی لوگ بیٹھے ہیں فیملی والے, خاندانی چھڑے چھاٹ نہیں, وہ کوئی نصیحت ان کے لیے نہیں. وہ صرف گٹکا کھانا چھوڑ دیں, صرف پان تمباکو گٹکے چھوڑ دیں, فی الحال یہ کافی ہے. باقی جو فیملی والے لوگ ہیں ان کے لیے نصیحت ہے. فرمایا وَإِذْ قَالَ لُقْمَانُ لِبْنِهِ, اس وقت کو یاد کرو جب لقمان نے اپنے بیٹے سے کہا یا بنیا, اے میرے پیارے بیٹے. بنیا کا مطلب ہے پیارے بیٹے. یہاں اللہ تعالیٰ نے بتا دیا کہ باپ جب نصیحت کرے تو لہجہ شائستہ ہونا چاہیے. اولاد کو سمجھانے کے لیے بھی باپ کا لہجہ, بولو بھائی, میٹھا. یہ نہیں کہ میں چونکہ باپ ہوں لہذا مٹھاس کیا ہوتی ہے میں نہیں جانتا. لوگ کہتے ہیں نا میں ایک رکھ کے لگاتا ہوں بچے کو, اپنے بات نہیں مانتا تھا, ایک رکھ کے لگ, یہیں سے شروع کرتا ہے. تو لقمان علیہ السلام کیا کہہ رہے ہیں, یا بنیا, اے میرے پیارے بیٹے, جو کام محبت سے ہوتا ہے وہ سختی سے نہیں ہوتا. البتہ ایک مقام پہ سختی کا درجہ بھی آتا ہے, کیونکہ ہر شخص کو محبت سمجھ میں نہیں آتی. جیسے حدیث میں آتا ہے کہ بچہ جب 7 سال کا ہو جائے تو نماز کا حکم دو, مطلب محبت سے بیٹا نماز پڑھنی چاہیے, دیکھو ہم مسلمان ہیں, اتنا بھی سونا ٹھیک نہیں ہے, وقت کا کھونا ٹھیک نہیں ہے. وہ نظم ہے نا, سورج نکلا تارے بھاگے, اب تو گٹکے والے بھی جاگے, صحیح ہے نا, اتنا اتنی دیر ہو گئی ہے سارے جاگ گئے. تو اصل تو ہے محبت سے. حدیث میں آتا ہے 7 سال تک, 7 سے لے کے 10 سال تک 3 سال ہیں محبت کے لیے, سمجھائیں. 10 سال کے بعد ابھی بھی نہیں پڑھ رہا, तो फिर मतलब है लातों के भूत जो है वो हाथों से नहीं मानते। हदीस में आता है फिर मारो ठुकाई लगाओ। तो ये जो बाज लोग शुरू करते हैं ठुकाई से ये भी गलत, ठीक है ना, और बाज जो कहते हैं ठुकाई इस्लाम में है ही नहीं ये भी गलत। असल मोहब्बत, पूरी कोशिश हो मोहब्बत से, आखिरी स्टेप क्या है ठुकाई, ठुकाई लेकिन बकदर जरूरत बवक्त जरूरत। और एक बात याद रखें, जब भी औलाद को किसी बात पे ठुकाई लगाएं या कोई सख्ती करें घर के मातहतों पर, तो उसकी फिर तलाफी भी करनी चाहिए। औलाद बागी जब बनती है जब बाप मारे पीटे बाद में तलाफी ना करे, छोड़ दे ऐसे ही। हमने देखा बचपन में हमारे वालिद साहब जब हमें ठुकाई लगाते थे, हमने अपने वालिद की बहुत मार खाई है, हैंटर से खाई है। बाकायदा मेरे लिए एक बाजार से हैंटर लेकर आए थे मुझे ठुकाई लगाने के लिए कि ये बहुत डीट है। मैं ट्यूशन नहीं जाता था और इतने टुल्ले मारता था ट्यूशन के, मुझे याद है चौथी क्लास में मैं यूनिफॉर्म पहन के बैठा हुआ हूं, बिल्कुल शूज वूज पहन के, एकदम पता नहीं कोई इल्म लदुन्नी आता हुआ कि आज स्कूल नहीं जाना है, वो लदुन्नी कोई ऊपर से सिग्नल आए, खाम खा की अड़ी नहीं जाना। वो दिन मुझे अच्छी तरह याद है, वालदा बिचारी परेशान। भाई वो खवातीन जो बयान सुन रही हैं, वहां पानी की मोटर का स्विच ऑफ कर दें, पानी की मोटर बंद कर दें, स्विच ऑफ कर दें उसका। तो इल्मे लदुन्नी हुआ कि आज स्कूल नहीं जाना है, तो वालदा बड़ी परेशान, वालिद साहब तो दफ्तर गए हुए थे। तो मेरी वालदा स्कूल में टीचर भी थी, तो उनके कुछ शागिर्द बाहर नजर आए लंबे तड़ंगे, तो वालदा ने उनसे कहा कि बेटा इसको जरा पकड़ के स्कूल पहुंचाओ, स्कूल आधा किलोमीटर दूर होगा प्राइमरी स्कूल। तो मुझे वो दिन याद है, दो ने मेरे हाथ पकड़े, दो ने टांगे पकड़ी, ऐसे झूलते हुए स्कूल लेके जा रहे। रास्ते में बलोचों का इलाका आता था, थोड़ी दूर साइड पे लगता था वो मकरानी बलोच साइड पे। तो मैंने देखा कि ये खिंचा छुड़ा के अगर मैं भागता हूं तो इनके यहां होती हैं गलियां टेढ़ी मेढ़ी, उसमें मैं भाग जाऊंगा जिगजैग, तो ये पकड़ाई में नहीं आऊंगा। अब इतनी बेवकूफी है कि भाई तू आराम से चला जा, इतनी टेंशन की जरूरत क्या, वहां कौन सा कोई, वहां बैठ के तीन चार घंटे शरारतें ही करनी है ना, स्कूल में पढ़ाई कौन सी होती है। लेकिन दिमाग इल्मे लदुन्नी, ठीक है। अब जब रास्ते में मुझे उतारा है मैं, हां जब उस एरिया के करीब से गुजरे तो मैंने जोर लगाया और छोड़ के भाग गया। अब मैं तगड़ तगड़ आगे आगे, वो दोनों मुस्टंडे पीछे पीछे। वो बंदे भी अभी तक याद है मुझे, नाम भी बता सकता हूं, उनको वाकया याद नहीं होगा। अब मैं आगे आगे वो पीछे पीछे, छोटी छोटी गलियां, तो एक मकरानी आगे तगड़ा सा खड़ा हुआ है, इन्होंने इशारा किया इसको रोको। गलियां तंग थी तो वो ऐसे ना वी बना के गली में खड़ा हो गया यूं, अब मैं किधर से जाऊं। तो मुझे ख्याल हुआ इसकी दोनों टांगों के दरमियान से तेजी से निकलता हूं। अब मैं सोचता हूं बेअकली कितनी कि ये मंजिल के पता नहीं है जा कहां रहा है भाई तू, लेकिन बस स्कूल नहीं जाना। तो ऐसे निकला हूं, उसने पड़क करके टांगे दबाई और मुझे फंसा लिया दरमियान और पेश कर दिया उनकी खिदमत में कि ये आपकी अमानत। तो जब हम स्कूल गए हैं तो वहां वो एक मैडम होती थी हमारी, बड़ी सख्त, उनका नाम भी मुझे मालूम है नहीं बताऊंगा, बड़ी सख्त थी। इन्होंने पता नहीं पहले से उनको इत्तला दी है क्या है कि मुझे ये था कि जैसे ही स्कूल का दरवाजा खुलेगा ना ये मेरा हाथ छोड़ेंगे और मैं उसी दौरान भागूंगा। तो पहले से सेटिंग थी, इन्होंने बेल बजाई, दरवाजा खुला, अंदर से एक आहनी हाथ आया मैडम का जो बड़ी सख्त थी। उन्होंने मेरा हाथ ऐसे पकड़ा और झिड़क करके खींचा है, दरवाजा बंद, सील पैक कर दिया बंद। तो मेरे वालिद साहब ने इससे बड़े तंग आए हुए थे रोजाना। फिर जब ट्यूशन में जाके बैठता था तो गुद्दी स्टॉप वहां मशहूर था, 3 बजे जाते थे ट्यूशन, वो भी मैडम थी हमारी बड़ी सख्त, अभी तक जिंदा है, अल्लाह उनकी उम्र में बरकत दे। उन्होंने बड़ी बड़ी मुझ पर मेहनत की है, बहुत मेहनत की है स्कूल की तालीम में, फ्री में पढ़ाती थी, फ्री में, लेकिन पढ़ते नहीं थे हम। वहां जाके गुद्दी स्टॉप, गुद्दी स्टॉप खेला कभी आप लोगों ने? वो खेलते, सबसे पहले ट्यूशन जाता था 3 बजे, काम नहीं करता था इसी शरारतों में लगा रहता था, तो सबसे आखिर में आता था, रात को आ रहे हैं घर। तो भाई 3 बजे से तू इतने घंटे वहां क्या क्या करके आया है? तो वालिद साहब जो थे ठुकाई लगाते थे, तो वो एक दफा तो बाहर से वही ले आए बड़ा सा पाइप, बोलेंगे ये तंग आ गए रोज रोज। तो मैं ये देखता था कि जब भी ठुकाई लगती थी, जो असल बात बताना चाह रहा था पता नहीं किधर चली गई, बाद में मोहब्बत करते थे, प्यार भी करते थे, तो उससे वो जो बच्चे के दिल में नफरत के जज्बात पैदा होते हैं ना एक वक्ती बगावत के, मेरे अब्बा ने मुझे इतना मारा, तो जब बाद में बैठ के पैसे वैसे दिए, कुछ ला के खिला दिया, भाई ये तो बड़ा अच्छा है, तो बड़ा शरारती बिल्कुल भी नहीं है, तो वैसे ही लोगों ने मशहूर किया भाई शरारती है। इस तरह की बातों से बच्चे का बड़ा हौसला बढ़ता है, तो शैतान के असरात उससे जायल। मार के जो मुस्बत असरात थे वो बाकी रह जाते हैं, जो पॉजिटिव असरात थे वो बाकी और नेगेटिव खत्म। अगर बाप बाद में ना करे ना बच्चों की हौसला अफजाई, तो फिर नेगेटिव आहिस्ता आहिस्ता पैदा होने लगते हैं। तो ये हमने अपने वालिद से बड़ी अच्छी चीज सीखी कि भाई जब भी घर में बच्चों पे सख्ती करो तो बाद में उन्हें कुछ बाजार से ला के कुछ खिला दो या थोड़ा घुमा लो, बोले चलो एक चक्कर दिला के लाता हूँ, तो इससे बड़ा फायदा होता है। इसी तरह बीवी के साथ भी ऐसा ही है, कभी बेगम से कुछ सख्ती मख्ती हो जाए, डांट डपट दिया कुछ ज्यादा ही हो गई, तो अब ये नहीं कि लेके बैठे रहो उसको, थोड़ी सी बाद में तलाफी कर दो उसकी, थोड़ा सा जो है ना वो कुछ खिला दो उसको, कोई ऐसा कोई काम कर लो जिससे मनफी असरात खत्म हो जाएं। तो मैं अर्ज ये कर रहा था कि लुकमान अलैहि सलाम की जो नसीहत की इब्तदा हुई कहां से, या बुनैया। अच्छा मैं छोटी सी एक आपको बात बता दूं, स्कूल में भी बहुत पिटे हैं अल्हम्दुलिल्लाह, एक छोटी सी रह गई थी ताकि मेरी सवाने हयात मुकम्मल हो जाए लेकिन अधूरी न रहे। स्कूल था हमारा गवर्नमेंट का, उसमें लेट हसबे मामूल, तो हमारे जो पीटी मास्टर थे वो डंडा लेके बाहर खड़े होते थे। उस जमाने में बड़ी ठुकाइयां लगती थी स्कूल में, लेकिन बच्चों में बगावत नहीं होती थी, उस्ताजों का एहतराम होता था। तो हम जाते ही एक हाथ यूं टटाक, एक यहां लगा, उल्टे हाथ पे यहां लगा, 5-10 खाए उसके बाद चले गए। हम कहते थे 20-25 मिनट लेट होने पर ये अगर ये हो जाता है ना तो चलो चलता है, कोई इतना बड़ा मसला नहीं है, ठीक है ना। उसको प्लस माइनस करते थे कि जवाब क्या आ रहा है, इज इक्वल टू क्या है ये। 9th क्लास में एक दफा हमसे महल्ले वाले मिलने के लिए आ गए स्कूल में, तो हम लोग हेलीकॉप्टर बने हुए थे, ठीक है ना। हम लोग का मतलब हमारा अल्हम्दुलिल्लाह और भी नेक लोगों का इसके साथ ग्रुप था। खैर, तो अल्लाह ने लुकमान अलैहिस्सलाम को क्या फरमाया, या बुनैया। आप देखो नौजवान बच्चे बैठे हो, ये कोई अच्छी बातें नहीं बता रहा मैं, कहीं आप लोग भी पढ़ना छोड़ दें, ये तो उस जमाने में लापरवाही थी, ये तो हमने बाद में जमाने जाहिलियत से निकले हैं ना, तौबा तो बाद में की है। तो लुकमान अलैहिस्सलाम ने नसीहत की इब्तदा कैसे शुरू की मेरे भाई, या बुनैया, ए मेरे प्यारे बच्चे। तो नसीहत ऐसे होनी चाहिए, पहली नसीहत किया ला तुशरिक बिल्ला। तो इससे पता चला कि हम वालदैन होने की हैसियत से अपनी औलाद को सबसे पहले क्या सिखाएं, कलिमाए तौहीद। सबसे पहले क्या सिखाएं कि हम अल्लाह के साथ किसी को शरीक, बेटा बैठ जाओ, किसी को शरीक, बैठ जाओ बेटा आराम से, अल्लाह के साथ किसी को शरीक नहीं करते। बच्चे को सबसे पहले यह सिखाओ कि हम चूंकि मुस्लिम हैं, हम ना बुतों की इबादत करते हैं ना सूरज की इबादत करते हैं। बच्चों को बताओ बेटा दुनिया के बहुत से मुल्कों में आग की पूजा की जाती है, बहुत से ममालिक ऐसे हैं जहां बुतों की इबादत होती है, बहुत से ऐसे हैं जो मजारों पे जाते हैं, बहुत से ऐसे हैं जो या अल्लाह या रसूल अल्लाह मदद, रसूल से मदद मांगते हैं। तो बेटा हम चूंकि मुस्लिम हैं, हम अल्लाह के साथ किसी को शरीक नहीं करते। ये सबसे पहले बच्चे को सिखाया जाए कलिमा और उसका मफहूम। आगे फरमाया इन्ना शिर्का लज़ुल्मुन अज़ीम। अब चूंकि शिर्क के बाद अल्लाह के हक के बाद सबसे बड़ा दर्जा किसका है, वालदैन का, तो अल्लाह ने यहां लुकमान अलैहिस्सलाम की वसीयत के बजाय अपनी शुरू कर दी, खुद नसीहत शुरू कर दी कि मेरे हक के बाद किसका है, वालदैन का। तो वालदैन की जिम्मेदारी है कि बच्चे को अल्लाह के बाद किसका हक सिखाएं, वालदैन का। बेटा अल्लाह रसूल के बाद सबसे पहले हम हैं। वसीन अल इंसान अभी वालिदई, फरमाया हमने हुक्म वसीयत कर दी इंसान को कि वालदैन से हुस्ने सुलूक करे। क्यों, हमलत उम्मुहु वहनन अला वहनिन, मां ने बहुत तकलीफ दर तकलीफ के साथ इसको उठाया अपने पेट में, इसको जना बड़ी तकलीफों के साथ। तो ये सारे मुसीबतें किसने उठाई हैं, मां ने उठाई, और बाप की अलग मुसीबतें हैं, अलग जिम्मेदारियां हैं। तो अल्लाह फरमाते हैं उनके साथ अच्छा सुलूक करो, और फरमाया लेकिन सुलूक अच्छा करना है, वालदैन के रास्ते पे नहीं चलना है। वइन जाहदाका लितुश्री का भी, अगर वो तुम्हें मजबूर करें काफिर बनाने पर, اس میں غیر مسلموں کو بھی خطاب ہے کہ آپ کے والدین اگر غیر مسلم ہیں تو آپ ان کے ساتھ سلوک تو اچھا کریں مگر راستہ کس کا اختیار کریں؟ مسلمین کا، اہل اسلام کا، کیونکہ وہ راستہ برحق ہے. فرمایا کہ اگر یہ تمہیں مجبور کریں شرک پر تو ان کی بات مت مانو. علماء نے لکھا ہے کہ صرف شرک کا نہیں، ہر خلاف شریعت. والدین اگر اولاد کو کہتے ہیں داڑھی کٹا دو، اولاد کے لیے کاٹنا جائز؟ بولو نا بھائی، نہیں. والدین کہتے ہیں کہ بھائی حرام کماؤ، کمانا جائز نہیں. والدین کہتے ہیں نماز چھوڑ دو، فرض نماز، چھوڑنا جائز نہیں ہے. والدین کہتے ہیں حج فرض ہو چکا ہے آپ پر، والدین کہتے ہیں نہیں ابھی نہیں، ابھی نہیں، تو اس معاملے میں والدین کی بات ماننا جائز نہیں. حج فرض ہو گیا آپ کو کرنا پڑے گا. اسی طرح قربانی ہے، زکوٰۃ ہے، جتنے بھی احکام ہیں، جو رسومات ہیں ہمارے معاشرے میں ناجائز شادی بیاہ میں، اگر والدین کہتے ہیں یہ رسومات کرو تو اس میں بھی والدین کی اطاعت نہیں ہے، ماننا نہیں ہے خلاف شرع کاموں میں. ہاں جن میں شریعت کی مخالفت نہیں ہے ان میں والدین کو ترجیح ہے، ان میں، بلکہ ان میں شیخ پر بھی والدین مقدم ہیں. میں بتاتا رہتا ہوں نا، شیخ اگر کہتے ہیں نا ٹینڈ کراؤ، والدین کہتے ہیں نہیں کراؤ، تو کس کی بات مانی جائے گی؟ والدین کی. کیونکہ یہ گنجا ہونا ایک مباح چیز ہے، اس میں والدین کو شریعت زیادہ ترجیح دیتی ہے. تو اسی طرح اور جتنے مباح کام ہیں. تو فرمایا وتبع سبیل من اناب الیہ، چلو اس کے پیچھے جو میرے راستے پہ چل رہا ہے، یعنی علماء کے پیچھے چلو، والدین کے، شریعت کے معاملے میں والدین کے پیچھے مت چلو. آگے فرمایا یا بنی انہا ان تک مثقال حبۃ من خردل، اے میرے بچے، یہ دوسری تیسری نصیحت، بچے کی ذہن سازی کرو کہ دیکھو اگر تم کوئی نیکی کرو گے، کوئی چھپ کے بھی اچھا کام کرو گے، مثقال حبۃ من خردل، جو رائی کے دانے سے کے برابر ہوگی، اتنی چھوٹی نیکی یا اتنی چھوٹی برائی. بچہ اکثر والدین کے سامنے تو صحیح رہتا ہے، والدین کی غیر موجودگی میں برائیاں کرتا ہے. تو اسے بتایا کہ تم ذرہ برابر بھی اچھائی یا برائی کرو گے جو رائی کے دانے کے برابر ہوگی، اور کرو گے بھی کہاں؟ فتکن فی صخرتن، کسی چٹان کی ٹوہ میں جا کے، کھو میں جا کے کرو گے، غار میں چھپ کے کرو گے، او فی السماوات، آسمانوں کی بلندیوں میں جا کے کرو گے جہاں کوئی دیکھنے والا نہیں، او فی الارض، یا زمین میں کہیں چھپ کے کرو گے، یاتی بہ اللہ، قیامت میں اللہ وہ نکال کے حاضر کر دے گا کہ تم نے فلاں وقت فلاں زمین پر فلاں آسمان پہ یہ کام کیا تھا. کیوں؟ ان اللہ لطیف خبیر، اللہ بہت باریک بین باخبر ہے، اسے سب پتا ہے، بڑی باریک باریک باتوں کو جانتا ہے. اولاد کے دل میں جب اللہ کا خوف ہوگا نا تو پھر چلے گی وہ صحیح. مخلوق کے خوف سے کوئی نہیں چلتا، کیونکہ مخلوق ہر وقت نگرانی نہیں کرتی. آگے فرما رہے ہیں یا بنیا اقیم الصلاۃ، پہلے تو اس کی ذہن سازی کر دی کہ اصول کیا ہے، اللہ ہر وقت دیکھ رہا ہے. اب جب دیکھ رہا ہے تو اپنی زندگی بدلنی ہے کہ نہیں بدلنی؟ تو سب سے پہلے شروع کہاں سے کرنی ہے؟ اقیم الصلاۃ. سب سے پہلے کیا چیز ہے اسلام میں؟ بولو نا بھائی، کیا ہے؟ نماز کی پابندی. اولاد کو توحید کے بعد سب سے پہلے کیا سکھائیں؟ نماز. کتنا اچھا لگتا ہے مجھے جب والدین اپنے بچوں کو انگلی پکڑ کے نماز پڑھنے لا رہے ہوتے ہیں، بڑا اچھا منظر لگتا ہے، احساس ہوتا ہے ماشاءاللہ مسلمان کے بچے ہیں، وہی ابھی سے نمازی بنایا جا رہا ہے. یہ انگلی پکڑ کے اپنے بچے کو لے کے چلنا پیغمبروں کی سنت ہے. ابراہیم علیہ السلام حضرت اسماعیل کو لے کے چلا کرتے تھے، فلما بلغ معہ السعی، قرآن کیا کہہ رہا ہے؟ جب اسماعیل ابراہیم کے ساتھ چلنے کے قابل ہو گئے. یہ نہیں کہہ رہے کہ جب چلنے کے قابل، بلکہ اسماعیل جب ابراہیم کے ساتھ، پتا چلا کہ بچہ باپ کے ساتھ چلنا سیکھتا ہے، تھوڑا سا بڑا ہوتا ہے نا تو ماں کی گود سے اترا اور باپ کی انگلی پہ آ گیا. چھوٹا ہوتا ہے تو ماں ہر وقت گود میں لیتی ہے اس کو، اور ماں ہر وقت نگرانی کرتی ہے. جہاں تھوڑا سا بڑا ہوا ماں گود سے اتارتی ہے، کہتی ہے نہیں بھائی اب ابو کے ساتھ جاؤ، ٹھیک ہے نا، اب یہ وقت آ گیا ہے کہ باپ کے ساتھ محفلوں میں جائے، نماز میں آئے اور ادھر ادھر گھومے. باپ کی زینت ہے. قرآن کہہ رہے المال والبنون زینت الحیات الدنیا، مال اور بیٹے یہ دنیا کی زینت ہیں. بیٹیوں کو کیوں نہیں کہا؟ اس لیے کہ وہ گھر میں رکھنے کی چیز ہیں، زینت دکھانے کی چیز ہوتی ہے، وہ بیٹے ہوتے ہیں. بیٹیاں چھپانے کی چیزیں. بچی ہے تو ٹھیک ہے, جیسے بڑے ہوگی تو وہ زینت نہیں بنے گی, وہ گھر میں چھپے گی, اس سے بھی پردے کا وجوب ثابت ہوتا ہے اس آیت سے. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ اس آیت سے بھی کیا ثابت ہوتا ہے کہ عورت کے لیے اصل حکم کیا ہے؟ گھر کی چار دیواری. تو بیٹے, بیٹے اللہ نے فرمایا بنون, بیٹے صحیح ہے, دو بچے نہیں, ایک بچہ نہیں, آدھا ایک ساشا, یہ نہیں. بیٹے کس کی زینت ہیں؟ باپ کی زینت ہیں. تو اب کیا ہے کہ انگلی پکڑ کے ان کو نمازی بنائے, خود پڑھے گا تو بنائے گا نا, انگلی پکڑ کے اس کو پتہ نہیں کہاں لے کے جا رہے ہیں, سینما گھروں میں لے جا رہے ہیں, بڑا افسوس ہوتا ہے. دیکھو خود فلم دیکھ لو, جہنم میں جاؤ, کوئی مسئلہ نہیں ہے. اپنی اولاد کو کیوں تباہ کر رہے ہو؟ اولاد کو, بچے کو کیوں دکھا رہے ہو یہ ننگے بدن, کیوں دکھا رہے ہو اس کو؟ اپنی زندگی اگر کسی نے خراب کی ہے تو اپنی اولاد کو تو برباد نہ کرے نا, وہ تو ابھی آپ کے کنٹرول میں ہے, اس کو تو بتاؤ بیٹا یہ بری چیزیں ہیں. اگر آپ خود دین پہ نہیں چلتے پھر بھی اولاد کو سیدھے راستے پہ چلائیں. لوگ جو کہتے ہیں نا کہ خود نہیں چلتے تو ہم کیوں اس کو چلائیں, یہ غلط ہے. خود بھی نہیں چلتے, اس کو بھی نہیں چلاؤ گے, ڈبل مجرم ہو گے. اور خود نہیں چل رہے مگر اس کو چلاؤ گے, ایک جرم تو کم ہو گیا نا, آدھا رہ گیا. شاید اللہ اس اولاد کی برکت سے آپ کو بھی ہدایت دے دے. اس کا مطلب یہ نہیں کہ خود دیکھ لیں, میں ایک مثال دے رہا ہوں کہ اس کو کیوں دکھا رہے ہو بھائی اپنے ساتھ, اس کو کیوں برائی میں ڈال رہے ہو. تو اللہ فرماتے ہیں کہ حضرت لقمان نے کیا کہا, اقیم الصلاۃ, نماز قائم کرو, وامر بالمعروف ونہ عن المنکر, اور بیٹا کسی اچھائی کا موقع آئے تو اچھائی کی بات آگے چلتی کر دیا کرو. بچے ہوتے ہیں نا ایک دوسرے کو کیسے سمجھا رہے ہوتے ہیں, اوئے جھوٹ بول رہے ہیں, جھوٹ بولنا بری بات ہوتا ہے نا, تو ایسی باتیں آگے چلایا کرو. ونہا عن المنکر, کوئی برائی دیکھو چپ نہ بیٹھو, بولو کہ یہ غلط ہو رہا ہے. جتنی استطاعت اللہ نے دی ہے اس کے ایک الگ احکام ہیں. اور فرمایا وَصْبِرْ عَلَى مَا أَصَابَكْ, دیکھو نماز کے بارے میں یہ نہیں کہا کہ پھر صبر بھی کرو. جب امر بالمعروف اور نہی علی المنکر کی بات آئی ہے تو فرمایا کہ پھر جو لوگ جو تکلیفیں پہنچائیں اس پہ صبر کرو, کیونکہ اگر آپ کسی کو کہہ دو گے نہیں یہ غلط ہے تو وہ چپ تھوڑی بیٹھے گا, وہ بحث کرے گا آپ سے, آپ کو ستائے گا. تو اب بتا رہے ہیں کہ صبر کرو. صبر سمجھتے ہیں, تکلیف ہے اللہ کے لیے پی جاؤ, یہ نہیں کہ گریبان پکڑ کے ایک مکہ ہوں میں تیرے کو کہہ رہا ہوں داڑھی رکھ تو میرا مذاق اڑا رہا ہے, اور میں نے تیرے کو بولے نماز پڑھ تو ایسی باتیں کر رہا ہے. جیسے آج کل دیکھو نا ہر ایک الجھا بہت, اور کیا کرتے ہیں آج کل لوگ, آفس میں پھڈا ہو جاتا ہے, ایک آدمی جا کے کسی کو کچھ سمجھائے گا, وہ آگے سے جواب دے گا, پھر یہ دونوں لڑیں گے, پھر مجھے فون کرتے ہیں حضرت ہماری بحث ہو رہی ہے آپ ذرا اس کا جواب دیں. تو بھائی آپ کی ہو رہی ہے میری تھوڑی ہو رہی ہے, لڑو آپ اور میں آپ کے لیے فارغ بیٹھا ہوا ہوں, بحث کرتے کیوں ہو بھائی؟ آفسوں میں بحث ہو جاتی ہے تو فون کرتے ہیں آپ ذرا بتائیں, تو کیوں کر رہے ہو بحث؟ آپ نے جب ایک دفعہ سمجھا دیا آپ کا فرض ادا ہو گیا, اب بحث نہیں کرو. بولو بھائی ہمارا مقصد تھا بتانا, اب آپ کی مرضی, رکھیں نہ رکھیں, روزہ رکھیں نہ رکھیں, آپ کی مرضی, محبت سے ایک دفعہ سمجھانا مقصد تھا, بحث نہیں کرو. تو حضرت لقمان نے کیا فرمایا, وَصْبِرْ عَلَى مَا أَصَابَكَ, آگے فرمایا وَلَا تُصَعِّرْ خَدَّكَ لِلنَّاسِ, یہ دو نصیحتیں رہ گئی ہیں بس یہ سن لیں, یہ بڑی زبردست ہیں. جب اللہ کوئی دولت منصب دے دے, شروع میں تو نوجوان کے پاس کچھ نہیں ہوتا نا, ترقی کرتے کرتے کوئی 17 گریڈ کا, کوئی 18 کا, کوئی 20 کا, کوئی 19 کا, غریب تھا پھر دولت آ گئی. تو جب عزت شہرت مل جائے تو اپنے رخسار کو لوگوں سے پھیرنا نہیں, نہیں ہے واسن, غریبوں کے لیے ٹائم رکھنا. سیاسی رہنماؤں کو دیکھیں نا پہلے کتنا ٹائم ہوتا ہے, لیکن ذرا جب حکومت آ گئی اب ذرا بات کر کے دیکھیں, رخسار پھیر لیتے ہیں, ٹائم نہیں ہے ہمارے پاس. تو اللہ کو تکبر پسند نہیں ہے, تکبر پسند نہیں. جتنے پیغمبر تھے سارے مساکین اور غربا کے ساتھ بیٹھتے تھے, سارے بیٹھتے تھے. دولت مند کہتے تھے ان غریبوں کو اپنی محفل سے نکالو, پیغمبر کہتے تھے کہ اگر ہم نے ان کو نکالا تو ہمیں اللہ کے عذاب سے کوئی نہیں بچا سکتا, تم بھی ادھر ہی آ کے بیٹھ جاؤ. اسی طرح حدیث میں آتا ہے بدترین ولیمہ وہ ہے جس میں صرف دولت مندوں کو بلایا جائے اور غریبوں کو نہ بلایا جائے, لیکن اس سے وہ غریب ہے جن سے دوستی ہے. سمجھ میں آ رہی ہے بات؟ ممکن ہے کسی کو خیال آئے کہ بھائی ہمارے محلے اب ہم ولیمہ کریں تو کیا مطلب, जितनी भी महल्ले की मासियां हैं और जितने भी हैं सबको बुलाएं, तो जिनसे ताल्लुक है उनकी बात हो रही है। तो जो दौलतमंद जिन जिनसे दोस्ती है उनको तो बुला रहे हो, और जो दोस्त आपके गरीब हैं उनको नजरअंदाज, ये नहीं हो सकता। हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहिमहुल्लाह ने जब अपने बेटे का वलीमा किया तो हजरत की मस्जिद में एक बेचारा एक थोड़ा सा ज़ईफुल उमर भी था, वो झाड़ू लगाया करता था, बेचारा गरीब सा आदमी। तो हजरत ने जब वलीमा किया ना तो उसको भी दावत दी, लेकिन उस तक पैगाम नहीं पहुंचा। हजरत ने वलीमा मुअख्खर किया कि जब तक वो नहीं आएगा उसको पैगाम पहुंचवाओ, क्योंकि उससे इतना ताल्लुक है, 5 टाइम उससे मुलाकात होती है, अब वलीमे में उसको छोड़ दें हम? बहुत एहतमाम किया हजरत ने उसको बुलाने का। तो ये मतलब है कि भाई जिससे ताल्लुक है सुबह शाम उठते बैठते हो, अब उसको सिर्फ इसलिए कि वो गरीब गुरबा है नजरअंदाज कर दो, हमारी इंसल्ट होगी, लोग कहेंगे ऐसे टूटी हुई चप्पल वाले भी इनके वलीमे में आए हुए हैं। है भाई, होता है ना वलीमे में जब बेटा है तो इतने ऊंचे हाई फाई लोग आएंगे गाड़ी में और 18 लाख की करोला में बैठकर आएंगे, दोस्त अब आप कहेंगे यार हमें क्या पता आप इतने ऊंचे आदमी, और अगर वही आ गए गरीब गुरबा। हमारे एक दोस्त हैं, बल्कि दोस्त किया बताने में हर्ज नहीं, मेरे बहनोई आलिम है माशाल्लाह, मदरसे में पढ़ते हैं और मालदार भी हैं, लेकिन चूंकि मदरसे में पढ़ते थे तो दोस्ती किससे थी बोलो ना, मदरसे के तलबा जो बेचारे अक्सर क्या होते हैं शलवार का एक पाइंचा उधर एक पाइंचा उधर, अक्सर बेचारे तलबा ऐसे ही होते हैं। तो वो खुद बहनोई हमारे मालदार, जब इनकी शादी हुई इन्होंने वलीमा किया तो अपने मदरसे के सारे दोस्तों को बुलाया। अब इनके रिश्तेदार जो असल हैं वो तो बड़े मालदार, भाई का डिफेंस में 1000 गज का बंगला, और एक भाई तुर्की में, अल्लाह करे सुन लेंगे बयान ये मसला ना खराब हो जाए, सही है ना तो एक भाई तुर्की में डॉक्टर है, बड़े ऊंची फैमिली से उनका ताल्लुक। अब क्या हुआ है कि कुछ तो रिश्तेदारों को बुलाया बड़े दौलतमंद, और एक बस पूरी मदरसे के तलबा की भर के आ रही है, वो गरीब गुरबा, टोपियां भी टेढ़ी मेढ़ी, मदरसों के तो तलबा बेचारे ऐसे हमारे मदरसे फाख्ता के बच्चे होते हैं ना ऐसे मिस्कीन, तो वो सारे भर के आ रहे हैं पूरा टोला। तो उनके खानदान के एक साहब को अपनी बड़ी इंसल्ट महसूस हुई इसमें, कहने यार मैं अपने इतने ऊंचे ऊंचे दोस्तों को लाया हूं, वो क्या बोलेंगे, क्या ये क्या क्या उठा के ले आए टूटी फूटी चप्पलें यार। तो मुझे वो हमारे जो बहनोई थे उनका ये अदाब पसंद आई। तो ये मतलब है हदीस का, ठीक है ना भाई, दोस्ती है कोई बात नहीं, ये जो दौलतमंद है ना ये टूटी चप्पल वाले भाड़ में जाओ, तुमने खाना खाओ ना पतली गली से निकलो यहां से। तो इंसान जो कुछ करे उस पर अगर उसको इत्मीनान हो कि मैं सही कर रहा हूं, तो फिर इंसान का सीना बड़ा चौड़ा हो जाता है और वो फिर किसी के ताने से डरता नहीं है, सही है ना। कोई बात नहीं, दौलत इज्जत किसके हाथ में है, अल्लाह के हाथ। बोला हम ऐसे ही हैं, ऐसे ही आना है, आओ नहीं आओ तो भाड़ में जाओ यहां से। तो इसकी एक और मिसाल भी मिलती है हदीस में, है कि एक सहाबी, फारिस का या रूम का वाकया है, बहुत बड़े बादशाह के दस्तरखान लगा हुआ था, ये सफीर बन के गए थे सहाबी रसूल, बादशाहों और उस जमाने की जो हुकूमतें थी बहुत बड़ी हुकूमत, जैसे आप समझ लें आज का अमेरिका, तो इन बादशाहों के यहां खाने के कुछ एटीट्यूड भी होते हैं ना, कुछ आदाब होते हैं कि ऐसे नहीं, यूं नहीं खाना, यूं नहीं नाक साफ करनी, यूं नहीं करना, वो भी सही है, नाक वाक तो साफ नहीं करनी चाहिए, इस्लाम में भी यही है, लेकिन कुछ थोड़े ज्यादा तकब्बुराना भी होते हैं। मेरे चूंके रिश्तेदार फौज में बहुत हैं, बाज हमारे रिश्तेदार हैं आर्मी में, ऑफिसर्स हैं, तो मेरा कभी कभार उनके यहां जाना होता है ना, तो मैंने देखा खाने में जो बेचारा नौकर उनको पेश करेगा ना वो सलाद, 1 घंटा तो उसको सेटिंग में लगता है सलाद की। एक दफा मैं गया तो मुझे उन्होंने, वो मेजर साहब थे, कि उन्होंने खाने पे बिठाया तो सलाद जो कट के आया था ना, ऐसे खीरा यूं करके स्पेशल तरीके से, एक यहां पे गाजर का, फिर यूं पूरी फूल बना हुआ था। मैंने कहा इस बेचारे नौकर ने 1/2 घंटा तो उसकी सेटिंग में लगाया होगा, और एक भी उठा लो दरमियान से वो सारी सेटिंग आउट, तो क्यों इस आपको आजाब में डाला हुआ है, ये तकल्लुफ है या नहीं है? छोड़ो उससे, बोलो यार काट के ला के रखो, खा लेंगे, अपना भी टाइम बचाओ हमारा भी टाइम बचाओ। तो ये तकल्लुफात शरीयत में मना है, याद रखो इसको, ये तायुशात में आता है। खाने को आप कुछ भी खा लें, अच्छी से अच्छी चीज खाएं, मगर ये जो इतने तकल्लुफ है ना कि उसको भी अजाब में और खुद भी टेंशन में। सो बोला खीरा ला के, ऐस खीरे का तो असल तरीका ला के रख दो, खाओ मजा आएगा, और अगर ये अफोर्ड नहीं कर सकते तो चलो काट के रख दो। पठान को देखो कितना ताकतवर होता है, वो इसके यहां छिछोर बने नहीं है ये,
میں نے خود دیکھا پٹھانوں کو کہ وہ جو ہے نا وہ یہ نہیں کہ پیاز یوں کر کے یوں ایسی اسپیشل طریقے سے پھر اس میں وہ کیا کرتے ہیں اٹھایا سیب کی طرح پیاز کھاتے ہیں. میں نے خود دیکھا ہے کیسے لال سر یہ جو پیاز ہے نا یہ طاقت کا خزانہ ہے خون سے بھرا ہوا ہوتا ہے یہ. تو یہ جو اتنے انگلش اسٹائل سے کھاتے ہیں نا اس سے پھر خون نہیں آتا, خون کے ایک دو ٹپکے بنتے ہیں بس اس سے. تو اتنے تکلف مناسب نہیں ہے, اچھا نہیں ہے یہ. تو زیادہ زیادہ بس مہمان کے سامنے چھری سے کاٹ کے رکھ دیں, بہت مشکل ہے تو چھلکا بھی اتار دیں اس کا. لیکن یہ جو اتنا گھنٹوں گھنٹوں اس کو بیٹھ کے سجانا یہ تکلفات ہیں. تو وہ صحابی رسول جب کھانے کے لیے بیٹھے, وہ مسکین غریب صحابی اور یہ بڑے بڑے اونچے مالدار شہزادے, تو ان صحابی کے ہاتھ سے لقمہ گر گیا زمین پہ, زمین پہ نہیں دسترخوان پہ. حدیث میں آتا ہے کہ جب تم میں سے کسی شخص کے ہاتھ سے لقمہ گرے تو اسے صاف کر کے کھا لے. رزق اللہ کی نعمت ہے, تکبر نہ کرے, صاف کر کے کھا لے اس کو. ولا یدعھا للشیطان, اسے شیطان کے لیے مت چھوڑے. تو ان کے ہاتھ سے لقمہ گرا, انہوں نے کوئی بات نہیں اٹھا کے صاف کرنے لگے, تو کسی نے کونی ماری, کہا یہ بادشاہ لوگ ہیں, یہ اس کو بڑا سمجھتے ہیں اس حرکت کو. انہوں نے بڑے پیارے الفاظ سے فرمائے, احمقوں کی وجہ سے ہم اپنے پیغمبر کے طریقے کو نہیں چھوڑ سکتے. کیسی پیاری بات, یہ بیوقوف احمق ہمیں ادب سکھائیں گے, تمیز سکھائیں گے, متکبر فرعون, ٹھیک ہے نا. تو کسی سے متاثر نہ ہو, اگر آپ حق پر ہو, کوئی کتنا بڑا دولت مند ہو, کتنا بڑا صدر ہو, کتنا بڑا وزیر اعظم, بولو ہماری بلا سے ہوگا بھائی, ہوگا ہمیں کیا ہے, ہم تو جو سیدھا راستہ نظر آتا ہے اس پہ چلیں گے ہم. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ تو کیا بات کر رہا تھا میں, جلدی سے سمیٹوں اس کو. کیا بول رہے ہیں عربی میں بول رہے ہیں؟ تو دو نصیحتیں تو تھی, یہ یہاں کہاں سے بات آ گئی. خیر چلیں چھوڑیں. تو میں یہ عرض کر رہا تھا, ہاں یہ اس پر بات آئی تھی کہ الولا تو سعر خدا کا للناس, اپنے رخسار کو لوگوں سے نہ پھیرو, یہ تکبر ہے. اللہ کو یہ عہدہ دے دے تو جو غریب مسکین لوگ ہیں ان کو بھی ٹائم دیا کرو. البتہ یاد رکھیں, اس کا بعض لوگ غلط مطلب بھی سمجھتے ہیں. بعض لوگ بےچارے مصروف ہوتے ہیں, لوگ ان کو تنگ کرتے رہتے ہیں ہر وقت, تو وہ پھر ٹائم نہیں دیتے, تو اس پہ بھی یہ آیت فٹ کر دیتے ہیں کہ قرآن تو کہہ رہے کہ اپنے رخسار کو لوگوں سے پھیرو مت, جو آئے اس کو ٹائم دو, اور ان کے پاس ٹائم ہی نہیں ہے. تو یہ مراد ہے وہ پھیرنا جو تکبر کی وجہ سے ہو. اگر کسی بیچارے کے پاس ٹائم ہی نہیں ہے اور اس کو پتا ہے کہ میں اگر بیٹھ جاؤں تو لوگ تو پھر خون چوس لیں گے سارا دن, پھر ایسا نہیں ہے, پھر وہ ہے وہ جائز ہے اس کے لیے. بد اخلاقی کرنا بھی جائز ہے کہ بھائی بھگائے, بھائی کام کرنا ہے اب جاؤ یہاں سے. ڈاکٹروں کے پاس نہیں دیکھا, ہمارے ایک محلے میں ایک ڈاکٹر تھے, وہ بےچارے ان کی غلطی یہ تھی کہ وہ ہارٹ اسپیشلسٹ تھے. اب جس کو بھی محلے میں دل میں تکلیف ہو رہی ہے ان کے گھر سے ان کو گھسیٹ کے لے کے جا رہا ہے. وہ ڈاکٹر عذاب میں آ گیا بھائی, کہہ رہا ہے یار مجھے سونا ہی نہیں ہے کیا, اب سارا دن ان کا بیل بج رہی ہے, ان کا دروازہ بج رہا ہے. ایک دن کیا ہوا کہ محلے میں کسی کو یہی تھوڑی سی دل کی پرابلم ہوئی, تو ان کے گھر گئے, دروازہ بجا رہے ہیں دوڑ دوڑ, ڈھائی بجے وہ اٹھ ہی نہیں رہے. مجھے بھی غصہ آیا کہ یار یہ تو بڑے ڈھیٹ ہیں. اگلے دن ملاقات ہوئی تو میں نے کہا ڈاکٹر صاحب آپ کے گھر ایک صاحب آ کے اتنا دروازہ بجا بجا کے پیٹ رہے, اگلے پہ کیا گزرے گی؟ تو وہ کہنے لگے کہ یہ روز پٹتا ہے, اور کہنے لگے میں بھی انسان ہوں, مجھے بھی سونا ہے, اور میں بھی دل کا مریض بن چکا ہوں. یہی بتا انہوں نے کہا میں نیند کی گولی کھا کے سوتا ہوں, کیونکہ میری نیند پوری نہیں ہو رہی. تو کہہ رہے نیند کی گولی کھا کے سوتا ہوں, جس کا اثر ہے کہ اب پٹتا رہے کچھ بھی مجھے نہیں پتا چلتا. مجھے خیال ہوا کہ واقعی یہ معقول بات ہے. تو اس طرح بعض دفعہ علماء کے ساتھ بھی ہو جاتا ہے, علماء کے ساتھ بھی ہوتا ہے. تو ایک دم تکبر کا فیصلہ اور فتویٰ نہ لگا دیا کریں. آخری نصیحت فرمایا کہ وقصد فی مشک واغضض من صوتک, اپنی چال میں میانہ روی پیدا کرو اور اپنی آواز کو پست رکھو. یہ بہت اہم بات ہے. چال میں میانہ روی کا مطلب ہر کام میں اعتدال ہونا چاہیے. بعض چلتے ہیں تو ایسے پتہ نہیں جیسے ٹرین نکل رہی ہے ان کی, بھائی تو آرام سے چل لے, صحیح ہے نا. بعض جو ہے نا وہ کوئی بھی کام کریں گے تو, یعنی شریعت چاہتی ہے کہ آپ کی طبیعت میں, آپ کے مزاج میں اعتدال, وقار ہونا چاہیے, سکینت ہونی چاہیے. بات چیت میں بھی بعض لوگ بات چیت کرتے ہوئے بہت ہلتے ہیں, بعض ہاتھ بہت ہلاتے ہیں, تو اعتدال, سمجھ رہے ہیں نا. اور آخری نصیحت کیا, وقصد فی مش وغضض من صوتک, آواز پست رکھو. पता ये चला घर में जो चीखो पुकार का माहौल है ना, हर आदमी जब बोलता है गला फाड़ के बोलता है, ये अच्छा काम बोलो ना भाई
नहीं।
तो घर में नसीहत करें, बेगम को भी समझाएं कि जब कुछ बात मुझे समझानी हो आराम से, और खुद भी आवाज पे कंट्रोल करें। कभी अगर ऊंची हो गई तो तौबा का दरवाजा खुला है। मैं ये नहीं कह रहा कोई ऐसा फरिश्ता बन जाए, मैं भी चीख लेता हूं घर में जाके। जितनी एक दिन मैं बड़ी समझा के गया यहाँ लोगों को, ठीक है ना, आवाज पस्त मेरा बड्डा हो गया, सही है ना। तो इंसान है, सब गोश्त खाते हैं, और मैं दो दो फुट उछल रहा हूं, फिर मुझे ख्याल अभी तो एक घंटा लोगों को समझा के आया हूं। तो हर इंसान है, गलती होती है उससे, लेकिन कोशिश क्या होनी चाहिए, आवाज क्या हो पस्त। अल्लाह को ये चीखो पुकार पसंद नहीं है, पस्त आवाज पसंद। तो बेगम से भी समझा दें, जब बात करो आराम से बात करो, खुद भी कोशिश करें बात करें तो आराम से, बच्चों को भी समझा दें बेटा आराम से बात करो, और अगर नहीं तमीज है ना आराम से बात नहीं करता तो उसको एक बात समझाया करें, सही है ना। जब भी कोई चीख के बोले ना, कि मिसाल के तौर पर शोहर घर में आके चीख के बोलता क्या पक्का है, कहते हैं ना क्या पकाया, तो बेगम को चाहिए बोले कि इतनी जोर से नहीं पका, पका है मगर। मैं एक मौलवी साहब की मिसाल दे रहा था ना, एक दफा मैं बयान सुनने गया, मौलवी साहब बड़े अच्छे हैं और बड़े जबरदस्त बयानात करते हैं, मगर बहुत जोर से चीखते हैं वो बयान में, तो मेरे कान फट रहे थे। तो वो बहुत जोर से कहते हजरत अली ने फरमाया, तो मुझे ख्याल हुआ मैं इनको जाके बोलूं कि हजरत अली ने क्या इतनी जोर से फरमाया था, है भाई। वो कह रहे थे ये तो मैं चीख नहीं सक रहा ना अभी, वरना बहुत जोर से वो हजरत अली का इरशाद सुना रहे थे, क्या कह रहे थे हजरत अली ने फरमाया। तो मैंने कहा इनसे कहूं क्या हजरत अली ने इतनी जोर से फरमाया था, आराम से फरमाया था ना, तो आप भी वो आराम से बता दें लोगों को, कान क्यों फाड़ रहे हैं लोगों के। तो ये चीखो पुकार अल्लाह को पसंद बोलो ना भाई नहीं है। घर में देखो मल्टीनेशनल कंपनियां होती है ना, एक साहब थे बड़े चीखते थे, बात बात पे लड़ाई, कभी अब्बा से चीख चीख बात कर रहे हैं, उनकी जॉब लग गई मल्टीनेशनल कंपनी में। मुझे खुद अपना वाकया बता रहे, कह रहे मैं एडमिन था, एक दिन मुलाजिम पे किसी बात पे गुस्सा आया, मैंने जोर से चीखा तमीज नहीं है तुम्हें ऐसे, कह रहे फौरन अमला आ गया, उसने बोला सर आपकी छुट्टी हो जाएगी अगले दिन, ये कंपनी है उसका ऑफिस है, इधर अगर सुई जमीन पे गिरती है ना उसकी आवाज आती है, इतनी खामोशी है, यहां ये इजाजत आपको नहीं है, जो बात है आराम से। कह रहे हैं उस दिन के बाद से चुप आराम से, क्योंकि तनख्वाह मिलती है। मुझे ख्याल हुआ देखो कि जो अब्बा समझा समझा के थक गए, बेटा आराम से बात किया करो, वो नहीं है, लेकिन चूंकि यहां तनख्वाह मिल रही है। अब आप कभी जाए ना किसी अच्छे इदारे में, किसी अच्छे बैंक में चले जाएं, कैसा खामोशी का माहौल होता है ना, सब आराम से चुप चुप काम कर रहे हैं, उस सभी आ रहा तो पी रहे हैं आराम से, भाई चीखे तो रिपोर्ट खराब हो जाएगी ना। फौज में देख लो फौज में ऑफिसर तो चीख रहा होता है लेकिन मातहत, यस सर, जी सर, नो सर, बस ऐसे उसको पता है भाई तनख्वाह गई। तो जो बातें घर में समझ में नहीं आती वो ऑफिस में क्यों समझ में आ जाती हैं, है भाई। तो बोलो भाई जैसा ऑफिस का, अच्छा ऑफिस की बात कर रहा हूं, सब्जी मंडी की बात नहीं कर रहा। जो एक अच्छी कंपनियों का एक माहौल है, जैसा माहौल वहां होता है तो हमें चाहिए नहीं कि घर का भी अगर ऐसा हो जाए, क्या ख्याल है। तो इसमें जब तक मियां बीवी दोनों एक दूसरे का साथ नहीं देंगे यह माहौल नहीं बन सकता। दोनों में से एक भी लड़ाका है ना, मसला गड़बड़ हो जाएगा, मसला गड़बड़, क्योंकि एक चुप रहेगा तो वो फिर दूसरी और भर भर के, ये तो वैसे वैसे चुप रहता है, ठीक है, और अगर वो चुप रहेगी तो ये अपना गुस्सा निकालेगा, उसको पता ये तो कुछ बोलती नहीं आगे से। तो दोनों कंप्रोमाइज कर लें कि अब हमें जब भी गुस्सा आएगा हम आराम आराम से एक दूसरे को डांटेंगे, आराम लिख के। वो दो मियां बीवी थी ना, मियां बीवी थे, उनमें बातचीत बंद, बातचीत बंद। अब शोहर को सुबह ऑफिस के लिए उठना भी है लेकिन बीवी से कह भी नहीं रहा, तो पर्चा पकड़ा दिया बीवी के सिरहाने कि मुझे सुबह 8 बजे उठा देना, रख दिया। सुबह आंख खुली है तो 10 बजे, बड़ा परेशान, पर्चे पे बीवी को लिख के दिया मुझे उठाया क्यों नहीं। बीवी ने इशारा किया तकिए, देखा सिरहाने पे पर्चा लिखा हुआ है 8 बज गए हैं, उठ जाएं। मैं कहता हूं अगर घर का ये माहौल बन जाए तो एक दो दफा ऑफिस में तो लेट हो जाएगा लेकिन कैसा सुकून हो जाएगा ना घर में, है भाई। बेगम भी पर्चे पे बात कर रही है, आप भी चुपचाप आराम से बैठे हैं, कितना मजा आएगा खुदा की कसम, ऐसा हर मुसलमान का घर बन जाए अगर। तो ऐसा नहीं है, लोग उठा के लठ मारते हैं और चीखते हैं और फिर کیا کیا ہوتا. پورا کنٹرول مجھے بھی نہیں ہے کہ آپ سمجھو پتہ نہیں فرشتے صاحب ہیں یہ بیان کر رہے ہیں, یہ کتنے گھر میں پولائٹ بن کے رہتے ہوں گے, ایسا نہیں ہے. سب چلتا ہے, اتنا بالکل ہو بھی نہیں سکتا جتنا آفس کا ماحول ہوتا ہے, لیکن کنٹرول کرنے کی ضرورت ہے. اللہ کو پسند ایسے ہی لوگ ہیں جو چپ چاپ آرام سے رہیں گھروں میں. اور آخری بات اللہ نے کیا فرمائی کہ لقمان علیہ السلام نے اپنے بیٹے سے کہا کہ چیخو پکار مت کیا کرو, کیوں ان ان کرل اسواتی لسعت الحمیر. دیکھو سب سے بری آواز کس جانور کی ہے؟ گدھے کی. کیوں؟ اس لیے کہ گدھا بات صحیح کرتا ہے, بات غلط نہیں ہوتی, کرتا بہت زور سے ہے. گدھا کیا بات کرتا ہے؟ کھانا چاہیے اس کو, ہے بھائی؟ بھائی کھانا چاہیے, آرام سے بتا دو. جیسے بلی میاؤں بول دیتی ہے نا, میاؤں 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 تین چار دفعہ کرے گی, آپ لا کے رکھ دیں گے, بھوک لگ رہی ہے اس کو, ٹھیک ہے نا. آپ کچھ پی رہے ہیں, کتا کھڑا ہوا ہے, وہ کچھ تھوڑی سی بات کرے گا, دو منہ ملائے گا, آپ سمجھ جائیں گے اس کو بھی پانی چاہیے, پلا دیں گے. تو بات صحیح, گدھا جب یہ بات کرتا ہے کہ مجھے کھانا چاہیے یا پانی چاہیے یا مجھ پہ لوڈ زیادہ ڈال دیا ہے, تو پھر ایسے کرتا ہے کہ اللہ کی پناہ, باقاعدہ پورے پھیپھڑے سانس بھرے گا لیکن پوری پاور کے ساتھ, جیسے جیٹ طیارہ کھڑا ہوتا ہے نا بھاگنے کے لیے, پورا ایندھن پہلے وہ خارج کرتا ہے, تو پوری پاور کے ساتھ آواز نکالے گا, پورے محلے کو جگا دے گا. تو بات گدھے کی غلط نہیں ہے, طریقہ غلط ہے, ٹھیک ہے نا. تو اللہ فرما رہے ہیں لقمان نے اپنے بیٹے سے کہا کہ بیٹا بات بعض دفعہ صحیح ہوتی ہے مگر اتنا نہ چیخو گدھے کی طرح, گدھا اسی وجہ سے اچھا نہیں لگتا, چیختا بہت ہے. تو تم بھی اگر چیخو گے تو تم میں اور گدھے میں کوئی فرق نہیں ہوگا, سمجھ رہے ہیں. تو یہ نصیحتیں جو اللہ نے ہمیں کی ہیں, اللہ ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے. وما علینا الا البلاغ.